أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا گزشتہ خطبے میں جس میں میں نے والعصر کے مضمون پر روشنی ڈالتے ہوئے خصوصیت کے ساتھ اس سورت کے دوسرے حصے کے بعض مضامین احباب جماعت کے سامنے پیش کیے تھے، اس سے متعلق مجھے ایک خط موصول ہوا جس سے معلوم ہوا کہ والعصر کے متعلق جب میں بیان کر رہا تھا تو اس میں مجھ سے دو غلطیاں سرزد ہوئیں اور میں اس خط لکھنے والے کا بہت ممنون ہوں، کیونکہ وہ غلطی خصوصاً اس کا پہلا حصہ اس نوعیت کا ہے کہ لازماً اس کی اصلاح ہونی ضروری ہے۔ ان صاحب نے مجھے لکھا کہ والعصر سے متعلق جو میں نے یہ کہا کہ حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے اس سے ہزار سال مراد لیے ہیں تو یہ درست نہیں ہے، اور دوسری بات یہ کہ والعصر کے اعداد ایک ہزار نہیں بنتے بلکہ لفی خسرن کے اعداد ایک ہزار، عملاً تو وہ 980 بنتے ہیں لیکن تقریباً ایک ہزار بنتے ہیں۔ تو انہوں نے جب اس بات کی نشاندہی کی تو اس سے ایک تو یہ فائدہ پہنچا کہ بر وقت اس غلطی کا علم ہوا اور میں جماعت کے سامنے اس کی تصحیح ضروری سمجھتا ہوں، ہرچند کے نسیان کے نتیجے میں، بھول چوک کے نتیجے میں جو غلطی ہو وہ قابل مواخذہ نہیں ہوتی، لیکن بعض مقامات ایسے ہوتے ہیں کہ وہاں غلطی پھیل کر عام ہو جانے کا خطرہ ہوتا ہے، اور پھر بعض مقام ایسے ہوتے ہیں جن کی طرف غلط بات منسوب کرنا خواہ بھول کے نتیجے میں ہو نہایت سنگین بات بنتی ہے۔ اس لیے بھول چوک اپنی جگہ، لیکن اس محل اور موقع پر، یعنی خطبہ ہو رہا ہو خلیفہ وقت کا اور حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی طرف بات منسوب کی گئی ہو، یہ بھول چوک بھی اپنی ذات میں ایک بڑی غلطی ہے۔ جہاں تک استغفار کا تعلق ہے وہ تو میری اپنے رب کے سامنے ہے، لیکن جہاں تک وضاحت کا تعلق ہے میں سمجھتا ہوں کہ جماعت کے سامنے اس وضاحتاً پیش کروں کہ کیوں ایسا ہوا۔ حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اللہ تعالیٰ سے علم پا کر کشفن جو سورہ عصر کی تفسیر فرمائی، اس میں یہ بات خاص طور پر بیان کی گئی کہ اس سورت کے اندر جو اعداد ہیں ان میں بہت بڑی حکمتیں مضمر ہیں. مثلا آپ نے آدم سے لے کر زمانہ نبوی کے اختتام تک کا جو عرصہ گزرا ہے یعنی 4739 برس, سورہ عصر کے پورے اعداد سے استنباط فرمایا اور فرمایا کہ اس سورت کے شروع سے آخر تک کے جو اعداد ہیں وہ 4739 بنتے ہیں. اور یہ علم مجھے اللہ تعالیٰ نے کشفاً عطا فرمایا ہے کہ یہ وہ زمانہ ہے جو آدم سے لے کر حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے زمانہ نبوت کو شامل کر کے آخر تک بنتا ہے. جب وہ میں نے خط پڑھا ان صاحب کا تو مجھے یاد آ گیا کہ میرے ذہن میں یہ اشتباہ کیوں پیدا ہوا تھا. بسا اوقات یہ ہوتا ہے کہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام جب ایک تفسیر پیش فرماتے ہیں تو وہ تفسیر اتنی خیال انگیز ہوتی ہے کہ آگے بہت سے دوسرے گوشے بھی روشن ہونے شروع ہو جاتے ہیں اور انسان کی توجہ تفسیر کے بعض نئے نئے پہلوؤں کی طرف منتقل ہو جاتی ہے. تو چونکہ ایک عرصہ پہلے میں نے اس صورت پر غور کیا تھا حضرت مسیح موعود علیہ السلام کی تفسیر کی روشنی میں, تو میرے ذہن میں جو دو باتیں نمایاں طور پر سامنے آئیں وہ اس غلطی کا موجب بنی. اور ایک زمانے کے بعد میں یہ سمجھا غلطی سے کہ یہ تفسیر میں نے مسیح موعود علیہ السلام کی پڑھی تھی, حالانکہ وہ خود اس تفسیر پر مبنی تھی مگر تھی میری اپنی تفسیر. وہ کیا تھی وہ بیان کرنے سے پہلے میں کچھ اور باتیں والعصر سے متعلق بیان کروں گا. جیسا کہ میں نے پہلے بات کھولی ہے, اس دن سورہ عصر کے آخری حصے کی طرف میری توجہ زیادہ تھی اور میں جماعت کو خصوصیت کے ساتھ وتواصوا بالحق وتواصوا بالصبر کے مضمون کی طرف متوجہ کرنا چاہتا تھا. اس لیے پہلا حصہ محض سرسری طور پر مذکور ہوا, لیکن وہ ایک بہت ہی دلچسپ حصہ ہے اور اپنی ذات میں اس لائق ہے کہ اس سے متعلق نسبتاً زیادہ کھول کر بات جماعت کے سامنے پیش کی جائے. عصر کا لفظ ایک حیرت انگیز لفظ ہے جو مجموعہ تضادات ہے, یعنی اس کے معنوں میں ضدین پائی جاتی ہیں. عصر کا ایک مطلب ہے نچوڑنا اور ایک مطلب ہے عطا کرنا. یعنی نچوڑ کر ایک انسان رس حاصل کرتا ہے, یہ بھی عصر کا مطلب ہے, اور کسی پر فیض جاری کرے یہ بھی عصر کا مطلب ہے. اور یہ دونوں مطلب اکٹھے ہو جاتے ہیں جب عصر کے معنی یہ ہوتے ہیں کہ ایسی گھنگور گھٹا جو خوب پانی سے بھری ہوئی ہو وہ کھل کر برسے. اس کے موقع پر بھی عرب عصر مصدر سے فعل نکالتے ہیں اور عصرہ کا مطلب ہے ایسی گھنگور گھٹا جو خوب کھل کر برسے. اس میں نچوڑنے کے معنی بھی آ گئے اور عطا کے معنی بھی آ گئے. اور بالکل اس کے برعکس معنی بھی عصر لفظ میں پائے جاتے ہیں اور وہ ہیں روک رکھنا اور ایک فیض کو یا ایک تعلق کو دوسرے تک پہنچنے سے محروم کر دینا اور اس کے رستے میں حائل ہو جانا. ایک انسان فیض رسان ہو, اس کے رستے میں کوئی آ کر کھڑا ہو جائے اور اس کے فیض کو دوسرے تک نہ پہنچنے دے, خود اس کو اللہ تعالیٰ نے کچھ عطا کیا ہو اور وہ اپنے تک محدود کر لے اور کنجوسی کے ساتھ اپنے تک روک کر رکھ لے, یہ بھی عصر کے معنی ہیں. تو دیکھیے اول معنی اور دوسرے معنی میں بالکل ضد پائی جاتی ہے. اسی طرح عصر کا معنی صبح سے لے کر سورج کے زوال تک کا وقت بھی ہے, یعنی جب سورج چڑھ رہا ہو اور روشنی عطا کر رہا ہو اور اپنے عروج کی طرف رواں ہو. اور پھر بالکل اس کے برعکس سورج کے زوال سے لے کر غروب تک کا زمانہ بھی عصر کے معنوں میں شامل ہے. اور عرب دونوں وقتوں کے لیے عصر کا لفظ استعمال کرتے ہیں. پھر ایک اور عجیب ضد اس میں یہ پائی جاتی ہے کہ دن کے لیے بھی عصر کا لفظ استعمال کیا جاتا ہے اور رات کے لیے بھی عصر کا لفظ استعمال کیا جاتا ہے. تو یہ مجموعہ زدین لفظ اللہ تعالیٰ نے کیوں اس موقع پر چنا؟ اگر آپ غور کریں تو حیران رہ جائیں گے کہ اس سے بہتر لفظ اس مضمون کو بیان کرنے کے لیے پیش نہیں ہو سکتا تھا جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی بعثت اول اور بعثت آخر کا مضمون ہے. اور کوئی دنیا کی زبان ایسا لفظ پیش ہی نہیں کر سکتی، عاجز ہے ایسا لفظ دکھانے سے جو ایک لفظ ہو اور اس سارے مضمون کو بیان کرنے کے لیے کافی ہو جائے. چنانچہ عصر سے مراد وقت کا ڈھلنا اور جب سورج غروب کے قریب ہو رہا ہو، یہ وہ مضمون ہے جو اس ساری سورت کے آداب سے نکلتا ہے اور حضرت مسیح موعود علیہ السلام نے جس کو کشفن اللہ تعالیٰ سے علم پا کر بیان فرمایا. یعنی آدم کے زمانے سے لے کر اگر اس کو طلوع کا زمانہ، انسانیت کے طلوع کا زمانہ قرار دیا جائے، اس وقت تک جبکہ یہ زمانہ ڈھل رہا تھا اور شام آ گئی تھی اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اس زمانے سے اس یعنی عصر انسانی کے آخر پر آتے ہیں، اس کے اظہار کے لیے بھی عصر کا لفظ ہی صحیح بنتا ہے. اور جیسا کہ میں نے بیان کیا، اعداد کے لحاظ سے بھی بین ہی اس تمام زمانے کے اوپر یہ اس صورت کا مضمون صحیح اطلاق پاتا ہے. دوسرا اس کا پہلو ہے طلوع، اور طلوع سے لے کر عروج تک. حضرت صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں جو نیا سورج طلوع ہوا اس کو بھی یہ لفظ اثر ظاہر کرتا ہے. اور پھر عصر سے مراد رات بھی ہے. حضرت صلی اللہ علیہ وآلہ وسلم کے ظاہر ہونے کے بعد پھر بھی ایک رات آنی تھی اور اس رات کے مضمون کو بھی اسی عصر میں بیان کر دیا گیا. میں نے جو استنباط کیا تھا جس سے اشتباہ پیدا ہوا، خود میں بھول گیا بعد میں، وہ لفی خسرن کے اعداد اور عصر کے مضمون کے تعلق میں تھا. عصر کا ایک معنی رات بھی ہے جیسا کہ میں نے بیان کیا، تو میرا استنباط یہ تھا کہ رات کا مضمون تو گھاٹے کا مضمون ہے، نقصان کا مضمون ہے، اس لیے اگر اس صورت میں اعداد بھی بیان کیے گئے ہیں اور اعداد پر غور کرنے سے معنی ہاتھ آ سکتے ہیں تو لفی خسرن کے اعداد کو دیکھا جائے وہ رات کے اعداد کو ظاہر کریں گے اور وہ 8980 بنتے ہیں، یعنی وہ رات جو زمانہ نبوی کے کچھ عرصہ کے بعد، اس عرصے کی تعین حضور صلی اللہ علیہ وآلہ وسلم نے خود فرما دی، یعنی 300 سال پہلے تقریباً روشنی کا زمانہ ہوں گے، اس کے بعد جو رات آنی ہے اس کا عرصہ کتنا ہوگا. تو لفی خسرن کے اعداد کو دیکھا جائے جو رات کے مضمون کا بدل ہے تو وہ 980 بنتے ہیں، گویا کہ حضرت مسیح موعود علیہ السلام کے آغاز کا زمانہ اس لحاظ سے 1280 بنتا ہے. اور یہی وہ زمانہ ہے جس میں حضرت مسیح موعود علیہ السلام ظاہر ہوئے. یہ تھا میرا استنباط، لیکن وقت گزر جانے کے بعد آہستہ آہستہ اصل میں چونکہ حضرت مسیح موعود علیہ السلام کی تفسیر ذہن پر غالب تھی، اس لیے غلطی سے میں نے اس حصے کو بھی حضرت مسیح موعود علیہ السلام کی طرف منسوب کر دیا، حالانکہ اس ان معنوں میں اس وضاحت کے ساتھ آپ نے یہ تفسیر نہیں فرمائی. اگرچہ من جملہ یہ ضرور بیان فرمایا ہے کہ اصل میں میرا زمانہ بھی مراد ہے، اور حضرت مسلم موعود نے بھی تفسیر کبیر میں اس مضمون کو کھول کر بیان فرمایا ہے کہ حضرت مسیح موعود رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کے اول دور کا بھی سورہ عصر میں ذکر ہے اور آخر دور کا بھی ذکر ہے. جہاں تک اعداد کا تعلق ہے، یہ میں تنبیہ کرنا چاہتا ہوں جماعت کو کہ یہ مضمون احتیاط کا مضمون ہے اور یہ مقام احتیاط کا مقام ہے. جن لوگوں کو یہ جنون شروع ہو جاتا ہے کہ ہر لفظ کے اعداد نکالیں اور اس سے مضمون باندھنے کی کوشش کریں، وہ بسا اوقات غلطی کر جاتے ہیں، اور بعض دفعہ ایسے ایسے لغو مضمون سامنے آتے ہیں جن کا قرآن کریم سے کوئی دور کا بھی تعلق نہیں ہوتا. इसलिए असल मुहकम बात वही है जो अल्लाह ताला अता फरमाए। चुनाचे हजरत मसीह मौऊद अलैहि सलातु वस्सलाम ने जब आदाद की तरफ तवज्जो फरमाई तो अपनी तरफ से नहीं बल्कि अल्लाह ताला के बयान करदा, अल्लाह ताला के रोशन करदा इल्म की बिना पर एक कशफ की सूरत में आपने देखा। जरूरी नहीं कि हर मजमून कशफ के तौर पर ही बयान किया गया हो, बहुत से ऐसे मजामीन हैं जिनमें आदात की तरफ तवज्जो होती है। मसलन हजरत मुस्लिम मऊद ने मुकतात के आदात से मुतल्लिक बहुत गुफ्तगू फरमाई है और बहुत कुछ लिखा है और उससे तारीख़ इस्लाम में होने वाले वाक़यात का इस्तेमाल किया है, लेकिन वहाँ भी एक बात काबिल गौर है कि जिन उमूर से आपने इस्तेमाल फरमाया उनका आगाज हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के इरशाद पर था। मसलन अलिफ लाम मीम के आदात की तरफ जो तवज्जो मुबजूल हुई वो हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद तफसीर फरमाई। अलिफ लाम मीम रा के आदात की तरफ अगर तवज्जो मुबजूल हुई तो वो भी हजरत अकदस रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के अपने इरशाद के ताबे थी। आगे उससे फिर इस्तंबात के रस्ते खुले हैं लेकिन बुनियाद बहरहाल हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद कायम फरमाई। तो मेरा इस्तंबात भी इस बिना पर था कि चूंकि हजरत मसीह मऊद अलैहिस्सलाम को कशफन दिखाया गया है कि इस सूरत के आदात खास मानी रखते हैं और जमाने की तायीन के लिए इस्तेमाल किए गए हैं, इसलिए मैंने वो इस्तंबात किया। लेकिन मेरे इस्तंबात से अगर इख्तलाफ कोई करे तो उसको हक है क्योंकि बहरहाल ये एक मेरा इस्तंबात है, लेकिन हजरत मसीह मऊद अलैहिस्सलाम के इस्तंबात से किसी को इख्तलाफ का हक नहीं। लेकिन अगर मेरे इस इस्तंबात से कोई इख्तलाफ करे भी तब भी जो मजमून मैंने बयान किया है वो अपनी जगह दुरुस्त है, यानी उस मजमून की सेहत पर इसका कोई भी असर नहीं पड़ता कि इन आदाद में वो जमाना मुराद है या नहीं, असर की रात वाला या कुछ और मुराद है। क्योंकि जहां तक असर के ये माने हैं कि हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की बेसत अव्वल भी इससे मुराद है और बेसत सानिया भी मुराद है, ये माने अपनी ज़ात में लाजमन दुरुस्त हैं, इसमें कोई किसी किस्म के शक की गुंजाइश नहीं। क्योंकि ये इस्तंबाद खुद हजरत मसीह मऊद अलैहिस्सलाम ने फरमाया कि असर में जो मजमून बयान हुआ है उसका मेरे ज़माने से भी ताल्लुक है और हजरत मसीह मऊद रज़ी अल्लाह ताला अन्हु ने भी इस मजमून को खोल कर बयान किया। और वैसे भी अक्लन ये होना चाहिए क्योंकि कुरान करीम ने आ हजरत सल्लल्लाहु अलैहि वसल्लम के मुतल्लिक दो बेसतें ज़ाहिर फरमाईं, जैसा कि फरमाया वल्लज़ी बाअथा फ़िल्लुम्मीयीन रसूलन मिन्हुम यतलू अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुमुल किताबा वल हिक्मा व इन कानू मिन क़ब्लु लफ़ी ज़लालिम मुबीन, ये पहली बेसत है। और इसके मान बात फरमाता है व आखरीन मिन्हुम लम्मा यलहक़ू बिहिम, वही रसूल मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम आखरीन में भी मबूस होंगे। किन आखरीन में? जिनका अव्वल ग्रोह यानी सहाबा से कोई ताल्लुक कायम नहीं हुआ, उनके दरमियान फासले होंगे, खा वो ज़माने के फासले करार दिए जाएं, खा वो ज़ाहरी जुग्राफियाई फासले हों, यानी हर किस्म के फासले उनके दरमियान हायल होंगे और वो आखिर में आने वाले अव्वल लोगों से नहीं मिल सके अब तक, उनमें भी हज़रत मसीह मऊद अलैहिस्सलाम की बेसत के ज़रिए जो खुशखबरी पूरी हुई उस खुशखबरी को कुरान करीम आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की ही दूसरी बेसत करार दे रहा है। तो अगर असर का मज़मून हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की बेसत से ताल्लुक़ रखता है तो लाजमन ये तो हो नहीं सकता कि आधी बेसत से ताल्लुक़ रखता हो और दूसरे हिस्से से ताल्लुक़ न रखता, अव्वल से ताल्लुक़ रखता हो और आखिर से ताल्लुक़ न रखता हो। इसलिए खुलासतन ये मज़मून ये बनेगा कि अगर रात के माने लिए जाएं असर से तो पहली रात वो मुराद है जब हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने रात को दिन में तब्दील किया। वो जमाना जिसके मुतल्लिक कुरान फरमाता है ज़हर अल फसाद फिल बर वल बहर, खुश्की भी फसाद में मुबतला हो गई और तरी भी फसाद में मुबतला हो गई, दुनियादार भी फसादी हो गए और मजहबी लोग भी फसादी हो गए। उस वक्त आ हजूर सल्लल्लाहु अलैहि वसल्लम ने उस गहरी रात को दिन में तब्दील फरमाया। और वल असर का यह भी माना होगा कि जब आ हजूर सल्लल्लाहु अलैहि वसल्लम के विसाल के करसे के बाद दोबारा रात छा जाएगी दुनिया पर, दोबारा ये नक्शा जाहिर होगा कि खुश्की और तरी दोनों फसाद में मुबतला हो जाएं, तो अल्लाह ताला फिर हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के फैज से उस रात को दिन में तब्दील फरमा देगा। और वो पौ फूटने का मजमून, वो रात को दिन में तब्दील करने का मजमून है जिसकी तरफ मैंने गुज़श्ता खुतबे में जमात को मुतवज्जे किया था, वो इल्लल लज़ीना आमनू व अमिलुस सालिहात में बयान किया गया और उसकी तफसील यूं बयान फरमाई है, उसका तरीक़ेकार यह बयान फरमाया है व तवासव बिल हक़ व तवासव बिस सब्र, कि रातों को दिन बनाना आसान काम नहीं हुआ करता। ये कहने की बात सिर्फ नहीं है कि तफसीर की और लज्जतें हासिल कर ली, बल्कि एक बहुत लंबा कुर्बानी का दौर है जो रातों को दिनों में बदला करता है। और वो दौर इस तरह शुरू होगा, ऐसे लोग पैदा हो जाएंगे जो अपने ईमान की तजदीद करेंगे, जो अमले साले पर कायम होंगे, वो सिर्फ अपने तक हक को महदूद करने पर राजी नहीं रहेंगे बल्कि लाजिमन इस हक को दूसरों तक भी पहुंचाने की कोशिश करेंगे। वो खुद भी सब्र करने वाले होंगे और दूसरों को भी सब्र की तलकीन करने वाले होंगे। ये है वो सुबह का मजमून जो उस रात के बाद बयान होता है जो अमूमन दुनिया पर छा जाया करती है। अब मैं इस दूसरे हिस्से में से सब्र वाले हिस्से के मुतल्लिक कुछ कहना चाहता हूँ। मैंने जैसा कि बयान किया था कि हमारा काम इतना अहम है और इतना मुश्किल है और हमारा रास्ता इस तरह दुखों में से होकर गुजरता है, इस तरह तकलीफों में से निकलकर हमें चलना पड़ेगा, कांटों की सेजों पर कदम रखना पड़ेगा, पत्थर खाकर आगे बढ़ना होगा, कि जब तक हम में सब्र की सिफत न पैदा हो जाए, जब तक हम अल्लाह ताला की रजा के ताबे बेहतरीन सब्र करने वाले ना बन जाएं, हम इस काम को सर अंजाम नहीं दे अंजाम दे ही नहीं सकते। नामुमकिन है, तौफीक ही नहीं मिल सकती बेसब्री कौम को कि इस किस्म का काम करें। अभी पीछे चंद दिन हुए एक ऐसी इतला आई जिससे मालूम हुआ कि जमात में ऐसे सब्र करने वाले मौजूद हैं, और सिर्फ एक नज़रियाती तौर पर हम सब्र की प्रचार नहीं करते बल्कि एक ऐसी जिंदा और फ़ाल जमात है, कौल व फेल में ऐसी सादिक जमात है कि इसके अंदर वो सब्र करने वाले मौजूद हैं जिनके नतीजे में बिलाखिर दुनिया के दुख दूर होंगे। चुनाचे लाड़काने के एक कस्बे वारा में चंद दिन पहले एक नहायत दर्दनाक वाकया हुआ। हमारे एक अहमदी उस्ताद थे मास्टर अब्दुल हकीम साहेब अबड़ो, नहायत गरीब तबीयत, नेक नफ्स और अच्छे अखलाक रखने वाले, जिनका असर सारे शहर पर भी अच्छा था और अपने तलबा पर भी उनका बहुत ही नेक असर था, इसलिए किसी जाती दुश्मनी का उनके खिलाफ कोई सवाल ही पैदा नहीं होता था। लेकिन गुज़श्ता कुछ अरसे से वारे के उलमा ने उनके कत्ल के फतवे देने शुरू किए और उनको ऐसे कार्ड मिलने शुरू हुए जिनमें वाज़े तौर पर कत्ल की धमकियां दी गईं और कहा गया कि तुम अपने दीन से तौबा कर लो, अपने मसलक से हट जाओ, वरना तुम्हारा अंजाम बहुत दर्दनाक होगा और बहुत बुरी तरह तुम्हें मारा जाएगा। मुझे भी उन्होंने दुआ के लिए ख़त लिखा और जवाब में मैंने उनसे कहा कि लिखा उनको कि आप दुआ करते रहें और सब्र से इस मसलक पर जारी रहें, इससे पीछे हटने का या रू गर्दानी का तो एमदी के लिए सवाल ही पैदा नहीं होता। जो अल्लाह ताला की तकदीर है वो बहरहाल ज़ाहिर होनी है। चुनांचे चंद दिन पहले रात के 2 बजे कुछ लोग जो गलती से इस्लाम का एक और तसव्वुर अपने दिल में लिए हुए थे, वो कुल्हाड़ियाँ लेकर उनके घर में दाखिल हुए और सोते को पकड़ के पहले तो कुल्हाड़ी से ज़बह करने की कोशिश की गई। फिर वो जब उन्होंने मुज़ाहमत की तो फिर खुले कुल्हाड़ियों के वार किए गए और उनके जख्म जिस्म पर 28 गहरे घाव आए हैं कुल्हाड़ियों के। फिर इसी पर इक्तफा नहीं की गई बल्कि उनकी बीवी को भी कुल्हाड़ियों से शदीद ज़ख्मी किया गया, उनकी बच्ची पर भी हमला किया गया, उनके बेटे को भी ज़ख्मी किया गया। और ये काम सर पूरा करके उन्होंने समझा कि हाँ नाउज़ बिल्ला मिन ज़ालिक, हमने इस्लाम की फतह के सामान कर दिए। लेकिन ये अल्लाह ताला की शान है कि उनमें से एक भी अपने मसलक से पीछे नहीं हटा, बड़े सब्र के साथ वो आखिर वक्त तक उस पर कायम रहे और सरे मुंह भी उन्होंने इन्हराफ की राह अख्तियार नहीं की। ये वो अमली तफसीर है इल्लल्लज़ीना आमनू वतवासौ बिलहक़ वतवासौ बिस्सब्र की, कि जमात एक ऐसी कायम होने वाली है जो ना सिर्फ सब्र की तलकीन करेगी बल्कि खुद सब्र का दामन पकड़ के बैठ रहेगी और जितनी बड़ी से बड़ी आजमाइश में भी उस जमात को मुतला किया जाएगा वो सब्र का दामन नहीं छोड़ेगी। लेकिन बसा औकात ये भी होता है कि एक सब्र करने वाले के दुख को देखकर उसकी तकलीफ से मुतासर होकर कम हौसले वाले अपना सब्र का दामन छोड़ देते हैं। बाज़ दफ़ा किसी ऑपरेशन को देखते हुए जो जिसका ऑपरेशन हो रहा हो उसको तो इतनी तकलीफ नहीं हो रही होती जितनी देखने वाले बाज़ दफ़ा महसूस करते हैं। और मैंने खुद देखा है एक नज़ारा कि एक दांत निकलवाते वक्त एक मरीज की जो हालत थी उसको देखकर एक नौजवान जो पास खड़े थे वो बेहोश होकर ज़मीन पर जा पड़े और जिनका दांत निकाला जा रहा था उनको परवाह भी नहीं थी। तो इसलिए मैंने इस मज़मून को उठाया है कि जब ऐसे वाक़यात रूनुमा हों और हमारी तकदीर में ये लिखे हुए हैं, ये तो होंगे हमारे साथ, बेटों के सामने बाप ज़िबा किए जाएंगे, बापों के सामने बेटे ज़िबा होंगे, औरतें बेवाएं होंगी, बच्चे यतीम होंगे, जो मसलक हमने पकड़ा है ये तो वो है जो हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का दिखाया हुआ रास्ता है, इस रास्ते पर तो ये चीज़ें आनी हैं। लेकिन मैं अपने कमज़ोरों को नसीहत करना चाहता हूँ कि ये लोग जो सब्र पर कायम हैं और सब्र पर कायम रहेंगे, इनकी कुर्बानियों को अपनी बेसब्री के ज़रिए ज़ाया ना करें, हरगिज़ कोई ऐसा रद्द अमल ना दिखाएं जिसके नतीजे में हमारे सब्र करने वालों का सब्र ज़ाया हो जाए। कामिल सुकून के साथ तवक्कल अल्लाह करते हुए, दुआएं करते हुए हमने इस रास्ते पर आगे बढ़ते चले जाना है और जुल्म के जवाब में जुल्म नहीं करना है। हमारी सरिश्त में यह बात दाखिल कर दी गई है और हमने इसकी हिफाजत करनी है। हमें बनाया इस तौर पर गया है कि तुमने जुल्म बर्दाश्त करने हैं लेकिन मुकाबले पर जुल्म नहीं करना। बस मैं जमात को नसीहत करता हूं कि इस बात पर पूरे सब्र के साथ कायम रहें, जो कुछ भी सर पे गुजर जाए दुआएं करें और अल्लाह ताला से मदद के तालिब हों, लेकिन अपने हाथ में कानून लेकर अपने बदले खुद नहीं उतार लें। देखो हज़रत अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो उसवा हमारे सामने पेश फरमाया उस उसवे को छोड़कर हम कहां जिंदगी तलाश करेंगे। सिर्फ वही एक जिंदगी का रास्ता है। जब कौमों को ऐसे दौर में ऐसे दौर से वास्ता हो जो सब्र का दौर कहलाता है तो फिर दुनिया की कोई ताकत भी उनके सब्र के पैमाने को लबरेज नहीं कर सकती, वो नहीं छलका करता। छलकता है तो दुआओं में आंसुओं के जरिए छलकता है लेकिन जुल्म के बदले जुल्म के नतीजे में नहीं छलकता। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम पर जो सब्र का दौर था वो मक्की दौर था। वैसे तो उस तमाम जिंदगी सब्र पर आप कायम रहे लेकिन मक्की दौर में सब्र को एक नुमाया हैसियत हासिल थी। उस वक्त حضرت خباب آن حضور صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں حاضر ہوئے جن پر بہت ہی مظالم ہوتے تھے اور بہت تکلیفیں دی جاتی تھیں. وہ بیان کرتے ہیں کہ آن حضور صلی اللہ علیہ وآلہ وسلم اکیلے خانہ کعبہ کے سائے تلے بیٹھے ہوئے تھے. میں نے جا کر عرض کی کہ یا رسول اللہ اب تو دکھوں کی حد ہو گئی ہے, پیمانہ لبریز ہو رہا ہے. وہ کہتے ہیں آن حضور صلی اللہ علیہ وآلہ وسلم کا چہرہ تمتما اٹھا, سرخ ہو گیا اور فرمایا کہ دیکھو تم سے پہلے ایسے لوگ گزرے ہیں جن کے گوشت کو لوہے کی کنگھیوں سے نوچا گیا اور اس طرح نوچا گیا کہ ہڈی تک گوشت ان کے الگ کر دیے گا, لیکن انہوں نے صبر کا دامن نہیں چھوڑا اور اپنے مسلک سے انحراف نہیں کیا. پھر آن حضور صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ دیکھو تم سے پہلے ایسے لوگ گزرے ہیں جن کے سروں کو آروں سے اس طرح چیرا گیا کہ وہ سر دو نیم ہو گئے, لیکن ان کی زبان سے بے صبری کا کلمہ نہیں نکلا اور انہوں نے اپنے دین سے انحراف نہیں کیا. آن حضور صلی اللہ علیہ وآلہ وسلم نے یہ کہہ کر فرمایا کہ لازماً میرا خدا اپنے کام اس کام کو پورا کرے گا جو اس نے میرے سپرد فرمایا, لازماً اللہ تعالیٰ اس کام کو پورا کرے گا, یہاں تک کہ عرب کے ایک کنارے سے دوسرے کنارے تک اسلام اس طرح پھیل جائے گا کہ ایک شخص, ایک مسافر نہتا اور کمزور, وہ سفر کرے گا اور اس کو کوئی خطرہ لاحق نہیں ہوگا. بس میں بھی جماعت کو یہ کہتا ہوں کہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم جو اصدق الصادقین تھے, آپ کے منہ کے نکلے ہوئے قول, آپ کے منہ کی نکلی ہوئی باتیں لازماً اٹل ہیں اور لازماً پوری ہوں گی. اس صبر کے رستے کو آپ پکڑے رکھیں جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے تجویز فرمایا تھا, اور لازماً وہ انقلاب آئے گا, وہ ہم نے نہیں کرنا, وہ خدا لے کے آئے گا جس انقلاب کے لیے جماعت احمدیہ کو پیدا کیا گیا. ایسے ملک جہاں آپ صبروں کے صبر کے نمونے دکھائیں گے, وہاں ایک کنارے سے دوسرے کنارے تک احمدیت پھیل جائے گی. اور اگر ساری دنیا کے احمدی صبر دکھائیں گے تو تمام دنیا کو اللہ تعالیٰ احمدیت سے بھر دے گا, یہاں تک کہ اس جماعت پر سورج غروب نہیں ہوگا. یہ ہے وہ پیغام جو آن حضور صلی اللہ علیہ وآلہ وسلم مومنین کو دینا چاہتے ہیں, اور یہی وہ مضمون ہے جو راتوں کو دن بنانے والا مضمون سورہ عصر میں بیان ہوا ہے. مجھے بعض دفعہ تعجب ہوتا ہے, لوگ بڑی بے صبری سے یہ لکھ دیتے ہیں کہ اب کیا ہوگا, اب تو ہمارے مردے اکھاڑ کر پھینکے جانے لگے. میں ان سے کہتا ہوں کہ ایک مردہ کیا, تمام احمدیوں کی لاشیں بھی اکھاڑ کر باہر پھینک دی جائیں, تب بھی وہ اپنے مسلک سے نہیں ہٹیں گے اور ہرگز نہیں ہٹیں گے, اور اپنے رب پر توکل کرتے ہوئے آگے آگے بڑھتے چلے جائیں, تب بھی وہ صبر کا دامن نہیں چھوڑیں گے. ہم مظلوم بن کر زندہ رہنے کے لیے پیدا کیے گئے ہیں اور مظلوم بن کر ہی زندہ رہیں گے, اور انشاءاللہ تعالی ہم پر ظلم کا داغ کبھی نہیں لگ سکے گا. یہ آپ کریں اور توکل کریں اور دعا کریں, پھر دیکھیں کہ اللہ تعالیٰ کے فضل آپ پر کس طرح نازل ہوتے ہیں. یہی ہماری تقدیر ہے, اسی تقدیر کے ساتھ ہم نے آگے بڑھنا ہے, اسی طرح ہم نے دنیا کو فتح کرنا ہے. صبر اور نصیحت یہ دو ہتھیار ہیں جو ہمیں عطا کیے گئے ہیں, بس اللہ تعالیٰ ہمیں ہمیشہ صبر اور نصیحت کے طریق پر قائم رکھے, ہمارا ممد و مددگار ہو, ہمارے حق میں وہ ساری خوشخبریاں پوری فرمائے جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے صبر کرنے والوں کو دی ہیں, اور وہ تمام پیش خوشخبریاں پوری فرمائے جو حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی ذات سے وابستہ تھی. حقیقت ہے کہ آج ہم وہ روحیں ہیں جن کے ذریعے انقلاب برپا ہوگا دنیا میں, ہم وہ انقلابی ہیں جن کے ذریعے دنیا کی تقدیر بدلی جائے گی. ہم نے دکھوں کو راحتوں میں تبدیل کرنا ہے, ہم نے راتوں کو دنوں میں بدلنا ہے. اللہ تعالی ہمیں اس کی توفیق عطا فرمائے. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر